गर्नुहोस्। गलातीको तीन अध्यायमा पढौँ। पहिला दुई पटक मैले चाहिँ व्यवस्थाको बारेमा बाँड्ने आए। परमेश्वरले पुरानो नियममा दिनुभएको व्यवस्था मोसाको व्यवस्था पनि भनिन्छ, अनि कतिपटक दश आज्ञालाई नै त्यो व्यवस्था भनिएको छ। अनि हामीले यति हेर्यौं कि मोसाको व्यवस्था अर्थात् त्यो दश आज्ञाले चाहिँ सिद्ध आज्ञा पालन गर्नुपर्छ भनेर माग गर्दछ। अनि त्यसैले हामीले अध्ययन गर्यौं कि त्यसैले गर्दा त्यो आज्ञाहरूद्वारा हामीले मुक्ति पाउन सक्दैनौँ। त्यो आज्ञाहरू एकदम राम्रो छन्, है, झुट नबोल, बुवामाको आज्ञा पालन गर, व्यभिचार नगर, चोरी नगर, लोभ नगर, हत्या नगर, परमेश्वर बाहेकहरू कसैलाई नपूज, मूर्ति पूजा नगर, उहाँको नाम व्यर्थमा नल्याऊ, यो सब असल आज्ञा र तर त्यसले चाहिँ सिद्ध रूपमा पालन गर्नुपर्छ भनेर भन्छ। एकचोटि पनि चुक्नुहुन्न, एक ठाउँमा सिक्री चुड्यो भने सिक्री चुड्यो, एक ठाउँमा हामीले आज्ञा उल्लङ्घन गर्यो भने हामीले पुरै आज्ञा व्यवस्था तोड्यौं भन्ने ठहरिन्छ र हामी उहाँको सामु, पवित्र परमेश्वरको सामु दोषी ठहरन्छौ। त्यसैले गलाती तीनको दसदेखि बाह्रमा फेरि पनि यो कुरा हामी पढ्छौ, किनकि जतिजना व्यवस्थाका कामहरूबाटका हुन्, अर्थात् जतिजनाले व्यवस्थाको कामहरूमा गरेर परमेश्वरको सामु म ठिक बन्छु भन्न खोजिरहेछन् तिनीहरू श्राप मनि छन्। किनकि लेखिएको छ व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुराहरूमा, कतिवटा कुराहरूमा, सबै कुराहरूमा तिनलाई पालन गर्नलाई लागि नरहने हरेक जन श्रापित होस्। सबै पुरा गरेन भने त्यो श्रापित होस्। परमेश्वरको व्यवस्थाले चाहिँ सिद्ध आज्ञा पालन को माग गर्यो। बारपद, तर व्यवस्था विश्वास बाटोको होइन, विश्वास गर्नु भनेको व्यवस्था पालन गर्नु खोज्नु होइन भन्दै थियो, बेग्लै कुरा हो सुसमाचार। तर व्यवस्था विश्वास बाटोको होइन, तर जुन मान्छेले तिनलाई पालन गर्छ ऊ तीद्वारा जिउनेछ। यदि सबै आज्ञाहरू पालन गर्न सक्ने कोही भएको भए उसले त्यहाँबाट मुक्ति पाउन सक्थ्यो सबै, तर एकचोटि पनि एउटै पनि नतोडिकन। त्यसबाट हामीले त्यसैले बुझ्छौँ मानिसहरू व्यवस्थाद्वारा मुक्ति पाउन सक्दैन। त्यसले सिद्ध पवित्रताको माग गरेकोले त्यसले हामी जस्तो पापी पतित मानिसमाथि श्राप मात्र ल्याउन सक्दछ। हामी त्यसका पवित्र मागहरूको नाप अनुसार, त्यसको नाप अति उच्च छ, हामी जिउन सक्दैनौँ। हामी जन्मदेखि नै पापी छौँ, आमाको गर्भदेखि नै पापी स्वभाव लिएर आएका छौँ, एउटा कुरा थियो। दोस्रो कुरा हामीले अध्ययन गर्यौँ कि येशु ख्रीष्टले चाहिँ हामी त्यो व्यवस्था भङ्ग गर्ने पापीहरूलाई जुन व्यवस्थाले चाहिँ अब ऊ मर्नुपर्छ, व्यवस्थाले मलाई के भनेको थियो, प्रदेश मर्नुपर्छ, प्रदेश पापी हो, प्रदेश नरक जानुपर्छ, व्यवस्थाले त्यही भनेको थियो। तर प्रदेशको त्यो मृत्यु दण्ड चाहिँ येशु ख्रीष्टले लिनुभयो। मेरो लागि त्यो खुसीको खबर हो, अनि तपाईँको लागि नि कुन चाहिँ छ तपाईँको खुसीको खबर? व्यवस्थाले माग गरेको सजाय येशु ख्रीष्टले मेरो लागि लिइदिनु भयो। गलाती तीनको तेह्रमा यही छ, हेर्नुहोस्, हाम्रा निम्ति, म भन्छु प्रदेशको निम्ति श्राप बनेर ख्रीष्टले हामीलाई, म भन्छु प्रदेशलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ। यो मलाई निश्चय छ येशु ख्रीष्ट चाहिँ मेरो श्राप क्रुसमा बोक्नु भयो, उहाँले मलाई दाम तिरेर त्यो श्राप, मलाई त्यो दण्ड मैले पाउनु पर्ने उहाँले दाम तिरिदिनु भयो, अनि त्यसैले म छुटकारा पाएको छु। किनकि लेखिएको छ हरेक जो भनेको येशु ख्रीष्ट रुखमा जुन्दिन्छ त्यो येशु ख्रीष्ट श्रापित हो, येशु ख्रीष्ट क्रुसमा मेरो निम्ति श्राप बन्नुभयो। हेर्नुहोस् प्रियहरू, हो यो सुसमाचार अति नै सुन्दर छ, अति नै अचम्म छ। यो कुनै मान्छेले रच्न सक्ने कुरो थिएन, यो परमेश्वरको हृदयबाट आएको कुरा हो। अनि तपाईँले आजै येशू ख्रीष्ट मेरो निम्ति श्राप बन्नुभयो, मेरो निम्ति सजाय भोग्नुभयो, म पापीको सट्टा भनेर आज मुक्ति पाउन सक्नुहुन्छ। कुनै गाह्रो कुरो छैन। अनि किन पर्खिरहनु भएको छ, के गर्न खोजिरहनु भएको छ? मुक्ति पाउनलाई एउटै उपाय छ, येशू ख्रीष्टले भन्नु बाटो सत्य र जीवन भने हो, मद्वारा बाहेक कोही पनि पिताको आउँदैन, एउटै मात्र उपाय, आजै विश्वास गर्नुहोस् र मुक्ति पाउनुहोस्। यति सरल छ, ख्रीष्टलाई हेर्नुहोस्, बाँच्नुहोस्, जिउनुहोस्, नरक नजानुहोस्। हामीलाई अनन्त मुक्ति प्रबन्ध गर्नलाई पापीको सट्टामा उहाँ मर्नुभयो, तपाईँको सट्टामा उहाँ मर्नुभयो। अब व्यवस्थाको कुरा आउँछ फेरि, व्यवस्थाले चाहिँ के काम गर्यो त? व्यवस्थाले एउटा महत्त्वपूर्ण काम गर्यो, मुक्ति दिन सकेन, सक्दैन। व्यवस्था अति राम्रो छ, तर हामी पापी छ, हामी हो नराम्रो। त्यसैले व्यवस्थाले के गर्यो? व्यवस्थाले चाहिँ हामीलाई ख्रीष्ट कहाँ डोर्याउने काम गरेको हो। गलाती तिनको चौबिसमा, गलाती तिनको चौबिस, यस कारण व्यवस्था चाहिँ त्यो दस आज्ञा चाहिँ हामी विश्वासद्वारा, व्यवस्थाद्वारा होइन, तर विश्वासद्वारा धर्मी ठहर्यौँ भनेर, विश्वासद्वारा हामीले मुक्ति पाउन सकोस् भनेर हामीलाई ख्रीष्ट कहाँ ल्याउने हाम्रो शिक्षक भएको छ। के भनेको यो? जस्तो कि म कतिपटक देख्छु, यसो सडकतिर हेर्दाखेरि, स्कुल जाने बेलातिर हेर्नुहोस्, एउटा सानो नानी हुन्छ, स्कुलतिर गइरहेको हुन्छ ड्रेस, तर कतिपटक उसलाई डोर्याइदिने एकजना कोही मान्छे हुन्छ है, उसलाई स्कुलसम्म लगिदिन्छ, हिँड्दै 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 हिँड्दै, अनि स्कुल पुगेपछि त्यो पुर्याइदिने मान्छे चाहिँ फर्किन्छ, उसको काम सक्यो, स्कुलमा पुगिसक्यो। व्यवस्थाले पनि त्यही काम गर्ने हो। व्यवस्थाले चाहिँ हामीलाई डोर्याउँदै 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 चाहिँ हामीलाई ख्रीष्ट कहाँ पुर्याउने हो। व्यवस्थाले हामीलाई चाहिँ पाप देखाउँछ, व्यवस्थाले हाम्रो डरलाग्दो भयानक दण्ड हामीले भोग्नुपर्छ भनेर त्यसले देखाउँछ, र हामीलाई चाहिँ कताबाट अब हामीले मुक्ति पाउने हो भन्ने हामी कायल जब हुन्छौँ, हामीले चाहिँ ख्रीष्ट येशूलाई हेर्ने र उहाँले क्रुसमा त्यो श्राप बोक्नु भएको, मर्नु भएको भन्ने कुरा चाहिँ व्यवस्थाले उतातिर हेर भन्छ, म बचाउन सक्दिनँ तिमीलाई, दश आज्ञाले भन्छ म तिमीलाई बचाउन सक्दैन, ऊ ख्रीष्टले तिम्रो लागि के गरिदिनु भएको छ, त्यतातिर चाहिँ डोर्याउने काम गर्छ त्यो अर्थमा। त्यसैले यहाँ तिनको चौबिसमा भनेछ, यसकारण व्यवस्था चाहिँ हामी विश्वासद्वारा धर्मी ठहर्यौँ भनेर हामीलाई ख्रीष्ट कहाँ ल्याउने हाम्रो शिक्षक भएको छ। व्यवस्थाको मुख्य उद्देश्य के हो? दश आज्ञाको मुख्य उद्देश्य के हो? पापीलाई उसको पाप देखाउनु, ऊ कति भ्रष्ट छ, ऊ कति हराएको छ, ऊ कति खतम छ भनेर देखाउनलाई दश आज्ञा दिएको। र व्यवस्था दिएको उद्देश्य के हो भने उसले आफ्नो विश्वास ख्रीष्टमाथि राखोस्, उसको पाप धुनलाई त्यहाँ जाओस् कलवरीमा, अनि उसले विश्वास ख्रीष्टमाथि राखेर त्यहाँ चाहिँ उसले विश्वासद्वारा जीवन पाओस् भनेर परमेश्वरले व्यवस्था दिनुभएको। व्यवस्था उद्देश्य यो हो। अब त्यहाँसम्म हामीले हेर्दै हेर्दै मैले धेरैचोटि दोहोऱ्याएँ, यो अति महत्त्वपूर्ण छ, तर म अर्को कुरा आज चाहिँ थप्न थालिरहेको छु परमेश्वरको वचनको शिक्षाबाट। अनि तपाईँले यदि यो कुरा बुझ्नुभयो भने चाहिँ अति नै ठुलो कुरा बुझेको यो हो भन्ने कुरा तपाईँले महसुस गर्न थाल्नुहोस्। धेरै विश्वासीहरूले बुझेको छैन। गलाती तिनको पच्चिसमा चाहिँ अब के पढ्न लागिरहेछ भने, अहिले अब हामी त मुक्ति पाइसक्यौँ होइन, हामी त अब ख्रीष्टका ल्याइसक्यौँ, हामी ख्रीष्टमा विश्वास गरेर हामीले मुक्ति पाएका छौँ, अब दश आज्ञासँग मेरो के सम्बन्ध हो? एउटा प्रश्न महत्त्वपूर्ण छ, के मुक्ति पाउनलाई त दश आज्ञा होइन रहेछ, तर सायद जीवन जिउनलाई त दश आज्ञा नै चाहिने हो कि? आज्ञा त राम्रो छ है, अनि कहीँ विश्वासीले भन्छन् हो क्या अरे है, मुक्ति पाउनलाई दश आज्ञा होइन, तर मुक्ति पाइसकेपछि चाहिँ दश आज्ञाको अधीनमा हामी जिउनुपर्छ क्यारे। सयौं विश्वासीहरू, लाखौं विश्वासी सोच्छ, तर बाइबलबाट म तपाईँलाई पदपछि पछि देखाइदिन्छु, अनि तपाईँले चाहिँ आफ्नो हृदयमा छिर्न दिनुहोस् कि एउटा नयाँ नियमको विश्वासी क्रिस्चियन चाहिँ मूसाको व्यवस्थाको अधीनमा राखिएको छैन छैन। गलाती तिनको पच्चिसबाट हामी सुरु गर्नेछौँ। गलाती तिनको पच्चिस, अघि भर्खर चौबिस पढ्यौँ, जहाँ लेखिएको थियो चौबिस फेरि पढौँ। यसकारण व्यवस्था चाहिँ हामी विश्वासद्वारा धर्मी ठहर्यौँ भनेर हामीलाई ख्रिस्टका ल्याउने हाम्रो शिक्षक भएको छ, भनेको एउटा पापीलाई ख्रिस्टका ल्याउने, पापीलाई ख्रिस्ट डोर्याउने, उसलाई कायल पार्ने एउटा माध्यम भएको छ। तर पच्चिस पद, तर विश्वास आइसकेपछि, भनेपछि उसले विश्वास गरेर मुक्ति पाइसकेपछि चाहिँ अब हामी उसो शिक्षकको अधीनतामा छैन, अर्थात् त्यो व्यवस्थाको अधीनमा छैन मान्छे। एउटा क्रिस्चियन चाहिँ मूसाको व्यवस्था पालन, अब म चाहिँ मूसाको व्यवस्था पालन गर्दै म परमेश्वरलाई खुसी पार्छु भनेर सोच्दैछ भने चाहिँ उसले बुझेको छैन, अनि सायद तपाईँले पनि त्यस्तै सोच्नुहुन्छ होला। अनि आज चाहिँ तपाईँले वचनबाट बुझ्नुहोस्, होइन होइन है। अब हामी अर्को कुरा गर्दैछ, मुक्तिको सवाल त सकिसक्यो होइन, तपाईँले ख्रिस्टमा विश्वास गरेर मुक्ति पाइसक्नुभयो, अब परमेश्वरलाई खुसी पार्न के गर्ने, के व्यवस्था पालन गर्न खोज्ने? होइन, यही भनेको छ, विश्वास आइसकेपछि चाहिँ हामी अब उसो शिक्षकको भनेको व्यवस्थाको अधीनतामा छैन। के भनेको यो ताजुब लाग्छ मलाई पनि, नयाँ विश्वासी हुँदाखेरि अरे होइन, नियम त राम्रो छ नि, दश आज्ञा किन त्यसको अधीनमा छैन, म के जे गरे पनि हुन्छ त्यसको मतलब? होइन, त्यो भनेको पक्कै पनि होइन, यसमा गहिरो शिक्षा छ। अब म बिस्तारै तपाईँहरूलाई डोर्याउँछु। व्यवस्था, विश्वासीको व्यवस्था, व्यवस्थालाई नियम पनि भन्न सकिन्छ कि विश्वासी जिउने नियम, हरेक दिन एउटा क्रिस्चियन कसरी जिउने, कसरी ऊ परमेश्वरलाई खुसी पार्ने, कसरी उहाँको सेवा गर्ने, मूसाको व्यवस्थाद्वारा होइन, मूसाको व्यवस्था दश आज्ञाद्वारा होइन, विश्वासीको अर्कै व्यवस्था छ, एउटा नयाँ व्यवस्था छ, यसलाई नयाँ नियममा छ, नयाँ भाषा पनि मान्छ, पुरानो नियम है, नयाँ नियम, नयाँ भाषा, अनि यो व्यवस्थालाई चाहिँ ख्रिस्टको व्यवस्था बनिएको छ, ख्रिस्टको व्यवस्था। यसको माने यो हो, हामी हेर्नेछौँ यसको माने के हो भने हामी ख्रिस्ट जस्तै बनिनु, ख्रिस्टकै स्वरूपमा बदलिनु, हाम्रो नियमै यही हो, नयाँ नियम क्रिस्चियन दश आज्ञा अनुसार जिउने होइन, तर ख्रिस्टको रूपमा बदलिने जान। विश्वासीको नयाँ व्यवस्थालाई चाहिँ पवित्र आत्माको व्यवस्था पनि भनेछ, आत्माको व्यवस्था पनि भनेछ। एकचोटि गलाती पाँच एक पन्ना पल्टाउनुहोस् त, गलाती पाँचको सोह्रदेखि अठार पढ्नेछ, गलाती पाँचको सोह्रदेखि अठार। अधिकांश मण्डलीहरू छ नि पुरा नियम अनुसार जिउन खोजिरहेछ, होइन भने पनि उनीहरू त्यही गर्न खोजिरहेछ, उनीहरूको क्रियाकलापबाट थाहा हुन्छ, उनीहरूले के बोल्छन् त्यसबाट थाहा हुन्छ, मण्डलीमा के कुरामा धेरै चर्चा गर्छन् त्यहाँबाट थाहा हुन्छ। गलाती पाँचको सोह्रदेखि अठारमा चाहिँ यो लेख्छ, तर म यो भन्दछु आत्मामा हिँड, पवित्र आत्माको भरमा हिँड, पवित्र आत्माको नियन्त्रणमा हिँड, म यो भन्दछु आत्मामा हिँड, र यसो गर्यो भने तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्ने छैन। यसो भनेको छ, म यो भन्दछु मूसाको व्यवस्थामा हिँड र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्ने छैन, यस्तो भनेको छ यहाँ, बिल्कुलै भनेको छैन, यहाँ चाहिँ आत्मामा हिँड, मूसाको व्यवस्था अनुसार हिँड होइन, आत्मामा हिँड, पवित्र यहीँभित्र विश्वासीभित्र परमेश्वरको पवित्र आत्मा बास गर्न, उहाँलाई नियन्त्रण गर्न देऊ, यही हो क्रिस्चियन जीवनको नियम, उहाँ यहाँभित्र बस्नु भएको छ उहाँलाई शोकित नपार, यहाँभित्र बसिरहनु भएको छ उहाँलाई सुम्प, उहाँको आज्ञा पालन गर, कसरी? उहाँको वचन, यो बाइबल पवित्र आत्माको प्रेरणाद्वारा दिएको वचनलाई पालन गर, नयाँ नियममा दिएको शिक्षाहरू विशेष गरी, र त्यसो गर्यो भने तिमीले चाहिँ शरीरका ती अभिलाषाहरू कु इच्छाहरू कुनै रीतिले पूरा गर्ने छैन, तिमी स्वतन्त्र हुनेछ। आत्मामा हिँडेर अर्थात पवित्र आत्माको आज्ञा पालन गरेर र दिन प्रतिदिन उहाँमा आफूलाई सुम्पेर आत्मसमर्पण गरेर विश्वासी जनले शरीरको व्यवस्था शरीरको नियम शरीरको पाप नियम पूरा गर्नदेखि बचाइन्छ। छोटकरीमा एक दुईवटा अरू खण्डमा पनि देखाउँ तपाईँलाई कलसी दुई अध्यायमा अहिलेसम्म के हेर्यौं यो नयाँ थपिएको कुरा आज कि एउटा विश्वासी क्रिस्चियन विश्वासी यो नयाँ नियमको विश्वासी चाहिँ मोसाको व्यवस्थाको अधीनमा छैन ऊ जिउने नियम चाहिँ त्यो दशाज्ञा होइन। कलसी दुईको 13-17 यहाँ पढ्छौं अनि तिमीहरू आफ्ना पापहरू र आफ्नो शरीरको खतना नभएको अवस्थामा मरेका हुँदा त्यो अविश्वासी हुँदा भनेको तिमीहरू मरेका थियो आत्मामा मरेका हुँदा तिमीहरूका सबै अपराधहरू क्षमा गरेर हामीले विश्वास गरेकै घडी सबै क्षमा गरेर उहाँले तिमीहरूलाई उहाँसित जीवित पार्नु भएको छ। यो ज्यादै नयाँ कुरा छ ख्रिस्टमा विश्वास गर्ने बित्तिकै हामी आत्मामा जीवित पारिन्छ मुक्ति त्यो हो। चर्च आउने केही नियम पालन गर्न खोज्ने बप्तिस्मा लिने प्रभुभोजमा आउने त्यो सब त्यो गरेर क्रिस्चियन बनिँदैन तपाईँ आत्मामा जीवित पारिनु भयो त्यो नै छैन भने त तपाईँ प्रयास गर्नु जति भने प्रयास गर्न सक्नुहुन्छ तपाईँ अनि तपाईँ कहिले सक्नुहुन्न तपाईँ मरेको मरे हुनुहुन्छ तपाईँलाई परमेश्वरले जीवित पारिदिनुपर्छ अनि तब तपाईँ चाहिँ उहाँलाई आफ्नो जीवन सुम्पन्न सक्नुहुन्छ। 14 पद हेर्नुहोस् त र हाम्रो नाममा लेखिएको धर्म विधिको लेख यो के भनेको यो धर्म विधिको लेख भनेको छ दशाज्ञा भनेको यो व्यवस्था भनेको जो हाम्रो विरोधमा थियो हो दशाज्ञा हाम्रो विरोधमा थियो दशाज्ञाले त मलाई औँला छडाउँथ्यो है तिमीले बुवा आमाको आज्ञा तोड्यो मलाई छडाउँथ्यो तिमीले व्यभिचार गर्यो तिमीले हत्या गर्यो तिमीले चोरी गर्यो तिमीले झुट बोल्यो तिमीले लोभ गर्यो व्यवस्थाले त मलाई त मेरो विरोधमा थियो अनि हुनु पनि पर्थ्यो म त पापी भएकोले तर के गर्नुभयो भने प्रभु येशूले त्यसलाई मेटाइदिनु भयो भनेछ मेटाइदिनु भयो हो मेटाइदिनु भयो र त्यसलाई क्रुसमा किला ठोकेर उहाँले त्यसलाई बीचबाट हटाइदिनु भयो व्यवस्थालाई चाहिँ उहाँले जहाँसम्म एउटा अब विश्वासीको सवाल छ त्यो हटाइदिनु भएको छ त्यसको सबै दोषारोपण त्यसको श्राप त्यसको नियन्त्रण त्यसको अधीनताबाट हामीलाई मुक्त गर्नलाई उहाँले हटाइदिनु भएको छ यो स्पष्ट छ। अब प्रश्न उठ्छ कसरी येशु ख्रिस्टले मूसाको व्यवस्थालाई हटाउनु भयो दुई तरिकाले नम्बर एक उहाँले चाहिँ त्यो पुरा व्यवस्थालाई चाहिँ पुरै पालन गरेर रद्द गरेर होइन व्यवस्थालाई तोडेर होइन है पुरै पालन गरेर अस्तिको हप्ता हेरेको थियो नि उहाँ व्यवस्थाको अधीनतामा जन्मिनु भयो उहाँले पुरै पालन गर्नु भयो एउटै पाप गर्नु भएन। नम्बर दुई अर्को कसरी व्यवस्था हटाउनु भयो भने हामीले भङ्ग गरेको बापत त्यसको मूल्य तिर्नु भएर येशु ख्रिस्टले व्यवस्थालाई हटाइदिनु भयो त्यो पुरै नियम पुरा गरेर र हामीले तोडेको बापत उहाँले मूल्य तिर्नु भएर व्यवस्थालाई हटाइदिनु भयो जहाँसम्म हामीसितको सवाल छ व्यवस्थाले अब हामीलाई समात्न सक्दैन बुझ्दै हुनुहुन्छ व्यवस्थाले प्रदेश दिने त्यो भन्न सक्दैन अब किनभने येशु ख्रिस्ट जसले कुल सबै व्यवस्था पुरा गर्नुभयो मेरो सट्टामा उहाँले त्यही दिनुभयो म मुक्त भएको छु है हटाइदिनु भयो भने चाहिँ ठोकिदिनु भयो क्रुसमा त्यसैले एउटा विश्वासीले चाहिँ अब व्यवस्था पछ्याउँदैन हटाइदिनु भएको छ हटाइदिनु भयो भने कहाँ पछ्याउने कलसी 2:16 हेर्नुहोस् न अब त्यसपछि पढ्दै गएपछि 16 यस कारण खानेकुरा वा पिउने कुरा यो चाहिँ पुरानो नियममा के सुँगुरको मासु खानु हुँदैन थियो है पुरा नियमकारले हामीलाई भने होइन त्यो अवमल नहुनुहोस् त्यसैलाई अनि अरू थुप्रै अरू कुराहरू थियो है त्यहाँ चाहिँ लेवी 11 अध्यायमा त्यो पुरा नियम दिएको थियो उनीहरूले छुट्याउनु पर्थ्यो पिउने कुरा खानेकुरा यस्ता नियमहरू थियो व्यवस्था भनेको त्यस्तो थियो दशाज्ञा अघि बाहेक थुप्रै अरू नियमहरू थियो 613 नियमहरू थियो उनीहरूको खानेकुरा वा पिउने कुरा वा चाडको विषयमा उनीहरूको चाडहरू हुन्थ्यो हाम्रो पनि चाड छैन क्रिसमस हाम्रो चाड होइन, कहाँ भन्ने छ बाइबलमा कहाँ पनि छैन त्यो हो, मान्न सक्छन् स्वतन्त्र छ होइन, हरेक दिन मान्न पनि सकिन्छ हामी स्वतन्त्र छ, तर हामीलाई इस्टर मान त्यो छैन, चाडको विषयमा हामीलाई छैन। नयाँ नियम विश्वासी चाहिँ पुरानो नियम जस्तो जिउन खोजेर त्यो क्रिसमस अनेक गर्न थाले अनि त्यसलाई विरोधै गर्नु पर्दैन। वास्तवमा त्यही दिन हामी सुसमा सुनाउने राम्रो दिन पनि हो, हामी होइन प्रार्थना गरौँ है, छुट्टी पनि मिलाएको छ, प्रभुलाई धन्यवाद होस्। तर त्यो मानेर क्रिस्चियन हुने होइन, त्यो नमानेर अक्रिस्चियन हुने पनि होइन। हाम्रो नियम कुनै पनि त्यस्तो नियम होइन, हाम्रो नियमै ख्रिस्ट हो। अनि त्यसैले चाडको विषयमा वा औँसी वा विश्राम दिनहरू, विश्राम दिन पनि हामी हामीलाई दिएको होइन तपाईँ भन्नु, तर आज विश्राम दिन होइन, शनिबार शनिबार त हो, तर हामी विश्राम दिन पालन गर्ने यसरी जुट्या होइन। हामीलाई चाहिँ खास आज छुट्टीको दिन भएकोले हामी शनिबार जुट्या, नत्र भने सयौँ वर्ष र सुरुदेखि नै अधिकांश संसारमा पनि विश्वासीहरू प्रभु येशु बौरी उठ्नु भएको दिनमा जुट्छन्, त्यो चाहिँ हप्ताको पहिलो दिन आइतबार। तर हामीलाई त्यस्तो फेरि नियम दिएको थिएन, आइतबार जुट्नु अरू दिन नजुट्नु होइन, त्यस्तो नियममा राखेकै छैन हामीलाई है, खालि हामीलाई केही नमुना छ, त्यसलाई हामी स्वतन्त्र छौँ। त्यसैले विश्राम दिनहरूको विषयमा, औँसी चाड खाने पिउने कुराको विषयमा, अनि खाने कुरा पिउने भन्नाले चाहिँ यो चाहिँ अनैतिक खानपिनको कुरा गरे होइन नि, खाएर टिल्लो भएर होइन हिँड्ने त्यो त अनैतिक हो, त्यो त संसारले पनि कस्तो नराम्रो भन्छ, ए त्यो त्यो खाएको हुँदो रहेछ पियो त्यो भने होइन, फेरि है त्यस्तो नठान्नु होला है, होइन यो त जुन कुराहरू परमेश्वरले सृष्टि गर्नुभयो है, हामीले कुहिएर बनाएको त्यो त्यस्तो चिज भने होइन, तर जुन कुरा परमेश्वरले हामीलाई आनन्दको लागि बनाउनु भयो, हाम्रो लागि फाइदाजनक कुराहरू, ती कुराहरूमा पनि परमेश्वरले त पुरानो नियममा त इजरायलीहरूलाई तै पनि नखानु भन्नुभएको थियो, उनीहरूलाई चाहिँ व्यवस्थाको अधीनमा राखिएको थियो, अनि उनीहरूलाई चाहिँ केही कुरा सिकाउनुहरूलाई थियो, तर त्यो शिक्षकले हामीलाई अब ख्रिस्टमा पुर्याइसक्यो, अब हामी शिक्षकको अधीनमा छैनौँ, हामी ख्रिस्टको नियममा छ। त्यसले हामीलाई के भनेको छ भने कसैले पनि यस्ता कुराहरू चाड खानेकुरा विश्राम दिनको विषयमा कसैले तिमीहरूको न्याय नगरोस्। अब यो भनेको के हो, यो भनेको चाहिँ एउटा क्रिस्चियनलाई चाहिँ उसले विश्राम दिन पालन गरेन भनेर उसलाई दोषी ठहराउनु मिल्दैन, ऊ चाहिँ निस्तार चाड मानेर भने, अहिले त्यहाँ छ सियोन भन्ने, उनीहरूले चाहिँ हामीलाई के भन्छ भने निस्तार चाड मान्दैन भनेर हामीलाई दोषी ठहराउँछ है, गइरहेछन् यहाँ मान्छेहरू है, त्यो पुरै झुटो शिक्षा यही भनेको छ, हामीलाई कुनै पनि चाडको विषयमा कसैले पनि दोषी ठहराउन सक्दैन, एउटा नयाँ नियम क्रिस्चियनलाई है, त्यसैले यहाँ भनेको छ तिमीहरूको न्याय नगरोस् भनेको दोषी नठहराओस्। सत्र पदमा के भनेको छ, यी चाहिँ भनेको पुरानो नियमको त्यो चाडहरू, त्यो खाने पिउनेको कुरा, त्यो विभिन्न बलिदानहरू जुन चढाइन्थ्यो, रगतको बलिदानहरू, अनि मेल बलिहरू, अन्न बलिहरू इत्यादि, यी चाहिँ के थिए, आउनेवाला कुराहरूको छाया हुन्, अर्थात् उनीहरू चाहिँ एउटा चित्र मात्र थिए, फोटो मात्र थिए, छाया मात्र थिए, आउनेवाला कुराको छाया मात्र हुन्, तर शरीर त ख्रिस्ट हो, तर शरीर त ख्रिस्ट हो, यहाँ चाहिँ छाया र शरीर। तपाईँ घाममा उभिन गयो भने, जानुभयो भने छ नि है, तपाईँ एकजना उभिन, तपाईँको शरीर छ तर तपाईँको छाया पनि हुन्छ त्यहाँ, अनि त्यो छाया देखेर चाहिँ म चाहिँ भनौँ देवेन्द्र भाइको त्यहाँ छाया देखेर, अनि म गएर छायासँग कुरा गर्छु, ओहो देवेन्द्र भाइ है, अनि छायासँग म कुरा गर्छु, होइन देवेन्द्रजी शरीरमै त्यहाँ हुनुहुन्छ, म किन छायासँग कुरा गर्ने, बुझ्दै हुनुहुन्छ है, त्यो छाया त होइन त्यो सङ्केत मात्र हो, त्यहाँ एकदम मान्छे छ भने होइन, जस्तै कहिले काहीँ छाया मात्र पनि देखिन्छ है, स्वाट प्लेन उड्दाखेरि स्वाट छाया जान्छ, अनि यसो हेर्छौँ शरीर त त्यहाँ रहेछ, अब कुन चाहिँ चाहिँ हामी, अब छाया पाएर हामी खुसी हुने हो कि शरीर पाएर खुसी हुने हो, शरीर पाएर ख्रिस चाहिँ शरीर हुनुहुन्छ भनेको वास्तविकता भनेको, तर त्यो सबै चाड औँसी त्यो सबै खाने पिउने बलिदानहरू चाहिँ खालि छाया मात्र थिए, अब हामीसँग त छाया होइन, हामीसँग त ख्रिस्ट हुनुहुन्छ, तपाईँसँग हुनुहुन्छ है, विश्वासीले पुरानो करार पछ्याउँदैन, पुरानो नियम पछ्याउँदैन, व्यवस्थाभित्र भनेको पुरानो नियममा चाहिँ प्रतीकहरू र छायाहरू छन्, अति सुन्दर छन्, त्यसैले हामीले अध्ययन गर्दाखेरि पनि गर्दै आयौँ होइन, हामीले पुरानो नियमको पुस्तक अध्ययन गर्दाखेरि चाहिँ ख्रिस्टको चित्र न ख्रिस्टको चित्र न भन्दै अध्ययन गर्न, त्यसरी नै हो अध्ययन गर्न है, जसले चाहिँ ख्रिस्टलाई औल्याउँछन् त्यसैले एकदम मूल्यवान छ वास्तवमा, के अध्ययन गर्न भने हाम्रो ख्रिस्टलाई बुझ्नलाई चाहिँ पुरान नियममा नै अध्ययन गर्छ, त्यहाँको नियमहरू रीतिहरू कुरा गर्न होइन, त्यो छायाहरूले चाहिँ कुन चाहिँ वास्तविकता देखाउँथ्यो भन्ने जान्नलाई हामीलाई दिएको। तर विश्वासीसित त स्वयं ख्रिस्ट नै हुनुहुन्छ, किन छायालाई पछ्याउन होइन है। अब अर्को ठाउँमा जाउँ, दोस्रो कोरिन्थी 3 अध्याय, अब दुईटा ठाउँ त हेरिसक्यौँ, विश्वासी चाहिँ पुरानो व्यवस्था मूसाको व्यवस्था दशकीयको अधीनमा छैन भन्ने कुरा, अनि धैर्य गर्नुहोस् किनभने तपाईँको मनमा अवश्य केही प्रश्नहरू छन्, ती उत्तर पाउनुहुनेछ तपाईँले है। दोस्रो कोरिन्थी 3 अध्याय त्यो 5 अब 18 पदसम्म, दोस्रो कोरिन्थी 3 अध्यायमा यो लामो खण्डमा पनि पुरानो व्यवस्थालाई चाहिँ अब नयाँ व्यवस्थासँग चाहिँ तुलना गरिएको छ। दोस्रो कोरिन्थी 3:5 कुनै चिज आफै बाटोको जस्तो ठान्नलाई हामी पावलले भन्छ आफै आफ योग्य छैन, तर हाम्रो योग्यता त परमेश्वर बाटोको हो। 6 उहाँले हामीलाई नयाँ बाचाका, देख्नुभयो त्यो शब्द, पुरानो बाचा अथवा पुरानो नियम अथवा मूसाको व्यवस्था होइन, तर उहाँले हामीलाई नयाँ बाचाका योग्य सेवकहरू बनाउनु भएको छ। हामीसँग नयाँ बाचा छ भनेको छ, मूसालाई दिएको बाचा भएको कुरा गरे होइन, यो नयाँ बाचाको योग्य सेवकहरू बनाउनु भएको छ। अनि फेरि यसलाई स्पष्ट पारेको छ, लेखको होइन, यो लेख भन्नाले चाहिँ 10 कुरा गरेको, यहाँ स्पष्ट हुन्छ तपाईँलाई, लेखको होइन तर आत्माको सेवक, 10 होइन तर पवित्र आत्माद्वारा भन्दैछ, किनकि लेखले मार्छ, 10 त मार्छ हामीलाई, दोषी ठहराउँछ, तर आत्माले जीवन दिनुहुन्छ। येशु ख्रीष्ट मर्नु पर्यो हामीलाई आत्मा दिनुमा। अब हेर्नुहोस् यो लेखको बारेमा 7 यसरी भनेछ, तर ढुङ्गाहरूमा लेखिएको र खोपिएको, सम्झना गर्नुहोस् सिनाई पर्वतमा ढुङ्गाहरू, दुईटा ढुङ्गाको पाटीमा के लेखिएको थियो, 10 लेखिएको थियो, ढुङ्गाहरूमा लेखिएको र खोपिएको, अनि त्यसलाई के भनेको छ, मृत्युको सेवा। 10 चाहिँ हामीलाई मृत्युदण्डको योग्य छौ भनेर हामीलाई देखाउने सेवा हो, त्यो हामीलाई कायल पार्ने सेवा हो। खोपिएको मृत्युको सेवा महिमापूर्ण थियो, के भनेको, मूसाले जब 10 दुईटा ढुङ्गाको पाटीहरू बोकेर जब सिनाई पर्वतबाट 40 दिन 40 रात त्यहाँ बसेको थियो नि परमेश्वरसँग, त्यहाँबाट जब ओर्लेर आयो त मलाई याद छ, इजरायलीहरूले त मुख छोप्नु पर्यो, किनभने मूसाको अनुहार यो छालै चम्किरहेको थियो 40 दिनसम्म परमेश्वरसँग सामु बसेर आएको, अनि उसको अनुहार चम्किरहेकोले मान्छेहरूले चाहिँ हेर्न पनि सकेन उसलाई, यति महिमापूर्ण थियो, अनि भने मूसा मूसा तिम्रो अनुहार छोप न हामीले हेर्नै सकेन, अनि मूसाले घुम्टोलाई भन्नु पर्यो है केही समयसम्म है, पछि त्यो चमक हराएर गयो। अनि यहाँ के भन्दैछ भने 10 दिँदाको त्यस्तो महिमापूर्ण थियो भने, जुन चाहिँ त्यो त मृत्युदण्ड हामीलाई दिलाउने सेवा थियो, झन् तुलनामा यो नयाँ बाचा यो झन् कस्तो होला भन्दैछ हेर्नुहोस् त, 7 फेरि, तर ढुङ्गाहरूमा लेखिएको र खोपिएको मृत्युको सेवा महिमापूर्ण थियो भने, यहाँसम्म कि इजरायलीहरूले मूसाको चेहरामा उनको चेहराको तेजले गर्दा डिट लाएर हेर्नै सकेनन्, त्यो तेज मेटिनेवाला थियो, अनि बिस्तारै त्यो मेटेर पनि गयो। यहाँ के कुरा गर्दैछ भने व्यवस्था पनि हटाइनेवाला, खालि हामीलाई चाहिँ स्कुलसम्म मात्र पुर्याउने, स्कुलसम्म पुगिसकेपछि ऊ त स्कुलमा जान्छ नि त्यो विद्यार्थी होइन, अझ पनि त्यो डोराउने चाहिँ त्यहीँ उभिरहन्छ र उभिँदैन क्या अरे है, उसलाई छोड्छ अब स्कुलको जिम्मा छोड्छ त्यो खायो। त्यस्तै हामीलाई पनि व्यवस्थाले ख्रिस्टमा पुर्याएपछि अझ पनि त्यो व्यवस्था उभिरहन्छ, हामी अब ख्रिस्टको जिम्मामा उहाँको अधीनमा सुम्पिएका छौँ, उहाँसित हाम्रो सम्बन्ध अहिलेसम्म होइन हेर्दैन, त्यसैले त्यो मेटिनेवाला थियो तेज, तै पनि तेजिलो थियो। 8 आत्माको सेवा, यो नयाँ व्यवस्था, ख्रिस्टको व्यवस्था, आत्माको व्यवस्था झन महिमापूर्ण कसरी हुने छैनन् र, यहाँ तर्क गर्छ 9 किनकि तर्क, दोषी ठहराउने सेवामा महिमा छ भने धर्मी ठहराउने सेवामा झन बढी महिमा हुन्छ, मूसाको व्यवस्थाले हामीलाई दोषी ठहराउने काम मात्र गर्न सक्थ्यो, त्यो त ठुलो काम थियो भने झन् हामीलाई धर्मी ठहराउने, हामीलाई मुक्ति दिने, त्यो श्रापबाट बचाउने ख्रिस्टको व्यवस्था झन् कति ठुलो छ, सानो छैन। तपाईँले अलिअलि सङ्केत पाउँदै हुनुहुन्छ है, दस आज्ञा भन्दा पनि ठुलो व्यवस्था मुनि छ। डोर्याउने डोर्याउँदै त्यहाँ लग्यो है, अनि उसले चाहिँ होइन जसले डोर्याउँदै थियो नि भनौँ उसको दिदीले डोर्याउँदैछ अरे होइन होइन, अनि भाइलाई चाहिँ होइन छिट्टी खेट भन्दै 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 छिट्टी खेट भन्दै भन्दै लाँदैछ उसलाई स्कुलमा होइन, अनि स्कुलमा पुगेपछि चाहिँ दिदीभन्दा ठुलोको अधीनमा हुनुपर्छ, त्यहाँ त सर र मिसको अधीनमा हुनुपर्छ भने जस्तै व्यवस्था यदि महिमापूर्ण थियो भने ख्रिस्ट जसको अधीनमा अब छौँ उहाँ त झन् ठुलो हुन्छ, हामी अझ ठुलो नियम अन्तर्गत छौँ। भैर्य गर्नुहोस्, बुझ्नुहुन्छ अगाडि बढौँ। नौ पद, किनकि दोषी ठहराउने सेवामा महिमा छ भने धर्मी ठहराउने सेवामा झन् बढी महिमा हुन्छ। दस पद, किनकि जे महिमापूर्ण बनाइएको थियो त्यो दश आज्ञा जितिदिने महिमा भनेको ख्रिस्टको व्यवस्थाले चाहिँ जितिदिन्छ, मोसाको व्यवस्थालाई जितिदिने महिमाको कारणले त्यो पनि यस सम्बन्धमा केही महिमापूर्ण भएन। दश आज्ञा त केही नै जस्तो हुन्छ। एघार पद, किनकि यदि मेटिएर जाने भनेको दश आज्ञा पनि भनेको व्यवस्था पनि महिमापूर्ण छ भने रहिरहने ख्रिस्टको व्यवस्था आत्माको व्यवस्था चाहिँ नयाँ बाचा चाहिँ झन बढ्दा महिमापूर्ण हुन्छ। बार बार यसकारण यस्तो आशा भएको हुनाले पावलले भन्दैछ यस्तो खालको हो हाम्रो विश्वास, हाम्रो यो नयाँ बाचा, हाम्रो सेवा यस्तो आशा भएको हुनाले हामी बोल्नमा बढी साहस देखाउँछौ। हामी कहाँ दश आज्ञा, दश आज्ञा भन्ने कहाँको कुरा गर्दैछ हामी। तेह्र पद, अनि मोसाले जस्तो होइन जसले मेटिएर जाने कुराको अन्त इजरायलीहरूले डिट लाएर हेर्न नसकुन् भनी आफ्नो चेहरामाथि घुम्डो हालेका थिए, त्यो जस्तो होइन हामी। चौध पद, तर तिनीहरूका मनहरू, फेरि यही पुरानो नियमको कुरा गर्दैछ, इजरायलीहरूका मनहरू अन्धा पारिएका थिए किनकि आजको दिनसम्म पनि पुरानो नियम पढ्दा हुँदै त्यही घुम्डोले ढाकिरहेको हुन्छ, त्यो घुम्डो ख्रिस्टमा हटाइन्छ है। पुरानो नियम पढ्छन् यो झुटा शिक्षकहरू अनि यहुदीहरू, पुरानो नियमै अनि बुझ्न पनि सक्दैन, त्यहीँको 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 त्यहीँ, अनि उनीहरू कहिले पनि शरीरलाई भेट्टाएन, खालि छायामै बसिरहेछन् बुझ्नुभयो, त्यही छायालाई हेरेर बसिरहेछ, जबकि मसिह आइसक्नु भयो अनि इजरायल अझ पनि रगतको बलिदान चढाउन खोजिरहेछ है, जबकि साँचो बलिदान पुरा भइसक्यो, उहाँमा विश्वास गर्नुपर्ने। अनि ख्रिस्टमा आयो भने चाहिँ स्वाट्टै त्यो घुम्टो हट्छ अनि पुरा नियम चाहिँ सरलमले बुझ्न थाल्छ, ओहो यो त ख्रिस्टको बारेमा रहेछ, यो सबै चाडहरू, यो सबै विधिहरू, यो त हाम्रो मुक्तिदाता येशु ख्रिस्टको छायाहरू पो रहेछ, अनि हामीले चाहिँ बुझ्न थाल्छौँ। पन्ध्र पद, तर आजको दिनसम्म पनि मोसाको पुस्तक पढ्दा हुँदै तिनीहरूको हृदयमा घुम्टो हालिएको हुन्छ। तैपनि सोह्र पद, जब यो प्रभुतिर फर्किनेछ है, व्यवस्था पालन गर्न खोज्ने होइन, अब पश्चाताप गरेर येशु ख्रिस्टमा फर्किनेछ, क्रुसमा मेरो लागि मर्नुभयो भनेर, तब त्यो घुम्टो उठाइनेछ। सत्र पद, अब प्रभु आत्मा हुनुहुन्छ अनि जहाँ प्रभुको आत्मा हुनुहुन्छ, तपाईँसँग हुनुहुन्छ, जहाँ प्रभुको आत्मा हुनुहुन्छ त्यहाँ स्वतन्त्रता छ। तपाईँसँग यदि व्यवस्था दश आज्ञा मात्र छ भने तपाईँ त बन्धनमा हुनुहुन्छ है, म यो नियम पालन गरेँ, ओ आज त चर्च गएँ, ओ मैले आज त प्रार्थना पनि गरेँ, आज त एक अध्याय पनि पढेँ, ए नियम मैले गरिरहेको छु भनेर तपाईँ म क्रिस्चियन भएँ सोच्नुहुन्छ भने तपाईँ त बन्धनमा हुनुहुन्छ। तपाईँ त ख्रिस्टलाई पाउनु परेको छ, हेर्नुहोस् त्यो सब गर्छ तर अर्कै तरिकाले गर्छ, अनि त्यो हामी आउँदैछौँ। हेर्नुहोस् है, प्रभुको आत्मा तपाईँसँग, तपाईँलाई जीवित, तपाईँसँग पवित्र आत्मा हुनुहुन्छ भने तपाईँ स्वतन्त्र हुनुहुन्छ। अठार पद, तर हामी चाहिँ के गर्छौँ, नढाकिएको चेहराले, इजरायलीहरू जस्तो होइन मुसालाई घुम्टो हालेको अवस्थामा होइन, तर नढाकिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तै, व्यवस्थाको महिमा होइन, त्यो मेटिजाने महिमा होइन, तर प्रभुको महिमा ऐनामा जस्तै भनेको यो पवित्र शास्त्रमा, यो ऐनामा जस्तै हेर्दै हेर्दै हामी सबैजना प्रभुद्वारा जो आत्मा हुनुहुन्छ एक महिमादेखि अर्को महिमामा सर्दै, अब हेर्नुहोस् है, त्यही रूपमा बदलिँदै जान्छ। यसको मतलब चाहिँ के हो भने एउटा नयाँ नियम विश्वासीले चाहिँ ख्रिस्टलाई हेरिरहेछ, व्यवस्थालाई होइन, आज्ञाहरूलाई होइन है, मैले के पालन गरेँ त्यो हेरिरहेको छैन, उसले चाहिँ एउटा व्यक्तिलाई हेरिरहेछ, उसले चाहिँ येशु ख्रिस्टलाई हेरिरहेछ। कहाँ हेरिरहेछ, पवित्र शास्त्रमा यसलाई ऐना भनेछ हो. एक दिन चाहिँ हामीले आम्ने सामने देख्नेछौ, तर अहिले चाहिँ ऐनामा जस्तै हेरिरहेछौ. अनि जति उहाँलाई हेर्छौ त्यति नै हामी उहाँ जस्तै हुन्छ. क्रिस्चियन जीवनमा हामी बदलिने नै येशु ख्रिस्टलाई हेरेर हो, कुनै नियमहरूलाई हेरेर होइन, कुनै आफूलाई नियममा बाँध्न खोजेर होइन, अनेक अठोट गरेर होइन है, तर येशु ख्रिस्टसितको व्यक्तिगत सम्बन्ध हो. यो अझ पनि स्पष्ट हुन्छ तपाईँलाई, मलाई आशा छ है. अब यो खण्डबाट के बुझ्छ है, पुरानो करार चाहिँ त्यो मुसाको व्यवस्था थियो, त्यो ढुङ्गाहरूमा लेखिएको र खोपिएको थियो. अनि त्यसले व्यवस्थाले चाहिँ विशेष गरी दशाज्ञालाई जनाउँदछ भन्ने यसबाट पनि बुझिन्छ. पुरानो यो व्यवस्था चाहिँ के थियो, मृत्युको सेवा थियो, जीवन दिने होइन, मृत्युदण्ड दिने हो, दोषी ठहराउने सेवा थियो. हामीलाई धर्मी ठहराउन सक्दैन थियो, हामी पापी भएकोले हामीलाई दोषी ठहराउने सेवा किन थियो भने त्यसले हृदयदेखि सिद्ध आज्ञा पालन गर्नुपर्छ भनेर माग गर्थ्यो व्यवस्थाले. अनि हामी पापी भएकोले त्यसको मानदण्ड अनुसार आज्ञा पालन गर्न असक्षम थियौँ. त्यो त हामीले दोहोऱ्याउँदै दोहोऱ्याउँदै आयौँ. अनि अब यहाँ पनि पढ्यौँ, ख्रिस्ट येशूमा चाहिँ पुरानो व्यवस्था मेटिएर गएको छ है. त्यसो कुरा 3:11 मेटिएर गएको छ. विश्वासीको जीवनको नियम त्यसैले त्यो होइन, बुझ्नुहुन्छ, कम्तीमा 3 आइसक्यो. विश्वासी जिउने नियम दशाज्ञ होइन, व्यवस्था होइन, मूसाको व्यवस्था होइन, त्यो मेटिएर गएको छ कहाँ, ख्रिस्ट येशूमा. त्यसो भए के हामी व्यवस्थाहीन भए त है, जे गरे पनि हुन्छ त, होइन. विश्वासीको नयाँ व्यवस्था छ. 17-18 पदमा यहाँ छ, हामी चाहिँ नयाँ व्यवस्था येशु ख्रिस्टलाई हेरिरहेको छौँ. कहाँ हेरिरहेछौँ, पवित्र शास्त्रमा हेरिरहेको छौँ. कसरी हेरिरहेछौँ, नढाकिएको चेहराले हेर्दैछौँ, कतिको हेर्दैछौँ, हेर्दै हेर्दै भनिरहेछ, हेरेको हेरै है. अनि के हुन्छ, परमेश्वरको पवित्र आत्माले हामीलाई बदल्नुहुन्छ. उहाँले गर्ने काम हो यो है, परमेश्वरले गर्नुहुन्छ. विश्वासी चाहिँ मूसाको व्यवस्था मुनि छैन भन्दैमा है, हाम्रो कुनै व्यवस्था नै छैन भनेको होइन, वास्तवमा हामीसँग झन् ठुलो व्यवस्था छ. यो चाहिँ ख्रिस्टको व्यवस्था हो. अनि यसको मतलब हामी उहाँकै स्वरूपमा ढालिन्छौँ. हामी 10 आज्ञाको रूपमा ढालिने होइन, हामी येशु ख्रिस्टको रूपमा ढालिने, जति उहाँलाई हेऱ्यौँ त्यति. अब हामीलाई एकदम मदत गर्ने अर्को अन्तिम खण्डमा जाउँ, रोमी 7 यो विषय बुझ्न. कतिको सहायता भयो खै है, परमेश्वरले सहायता गर्नुभएको छ राना. यी अर्थहरू प्रष्ट छन्, छर्लङ्गै छन् वास्तवमा है. तपाईँको तृष्णा चाहिँ हुनुपर्छ है, म कसरी क्रिस्चियन जीवन जिउँ, कसरी म परमेश्वरलाई खुसी पाऊँ भन्ने त्यो हुनुपर्छ कि एउटा. अनि त्यो भएपछि के हुन्छ भने, अनि प्रयास नै गरिन्छ तर फेल खान थालिन्छ, अनि फेल खान दिनुहुन्छ परमेश्वरले. के भा भन्ने प्रश्न उठ्न थाल्छ, यस्तो गरिरहँदा पनि किन मैले नसके हो. अनि त्यसपछि चाहिँ तपाईँले यो शिक्षा बुझ्ने अवसर हुन्छ. अब रोमी 7 यहाँ अब पढ्छ. पहिला चाहिँ ठिक छ, 7:1 जाउँ है. हे भाइहरू हो, विश्वासीहरूलाई भनिरहेछ त्यसैले, हे भाइहरू हो, के तिमीहरूलाई थाहा छैन, यहाँ भन्दैछ, यो त तिमीहरूलाई थाहा हुनुपर्ने कुरा भन्दैछ, किनभने म व्यवस्था जान्नेहरूसँग कुरा गरिरहेको छु. जबसम्म मानिस जिउँदो हुन्छ तबसम्म व्यवस्थाले त्यसमाथि राज्य गर्दछ. अब सुन्नुहोस् है, जति पनि 10 आज्ञा व्यवस्थाको नियमहरू छ नि, त्यो कसले लागू हुन्छ, जो मान्छे छ जिउँदो छ उसलाई मात्र लागू हुन्छ, जन्मेदेखि नै उसलाई लागू हुन्थ्यो. जन्मेको छैन भने उसलाई 10 आज्ञा लागू हुँदैन. जो मान्छे मरिसकेको छ उसलाई पनि 10 आज्ञा लागू हुँदैन, तर जो जिउँदो छ उसलाई 10 आज्ञाले चाहिँ यो गर यो नगर भन्छ. अनि यहाँ के भनेको, के तिमीहरूलाई थाहा छैन भन्दैछ. यसको मतलब तिमीहरूले यो त थाहा हुनुपर्ने कि ख्रिस्टियनहरू चाहिँ, तिमीहरू ख्रिस्टमा विश्वास गर्ने विश्वासीहरू चाहिँ व्यवस्थाको अधीनमा छैनौ भन्ने कुरा तिमीहरूलाई थाहा छैन. अब त्यो कुरा स्पष्ट, एकचोटि 6 को 14 पदमा हेर्नुस् त किन यो कुरा अगाडि नै बताइसकेको 6 को 14मा हेर्नुस् त 6 को 14मा किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैन अब यो भन्दा स्पष्ट कति हुन सक्थ्यो होला फेरि पढौँ है किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन किनभने तिमीहरू नयाँ नियमको विश्वासीहरू व्यवस्थाको अधीनमा छैन तर अनुग्रहको अधीनमा छ यहाँ यसरी पनि भनेछ हाम्रो नयाँ नियमलाई चाहिँ अनुग्रहको नियम भनेछ है अब बुझ्न इच्छा छ है यहाँ के बताएको छ भने के तिमीहरूलाई यो थाहा छैन कि एउटा मान्छे यदि मरिसकेको छ भने व्यवस्थाले उसलाई पक्रदैन अनि अब क्रिस्चियनलाई भन्दैछ तिमीहरू त मरिसक्यौ नि के होइन तपाईँ तपाईँले जुन बेला बत्तिसमा लिनुभयो पानीमा बुझी नबुझिने पनि गर्नुभयो होला म क्रिस्चियनमा मरेँ भने त्यो यति ठुलो सत्यता हो ख्रिस्टसित म मरेँ हो अनि जो मरिसकेको छ उसमाथि व्यवस्थाले केही पनि गर्न सक्दैन अब त्यो कुरा यहाँ बताउन थालिएको छ रोमी सातको अब दुई पदमा चाहिँ हामीलाई बुझ्नलाई यो कुरा बुझ्नलाई चाहिँ हामीलाई एउटा चित्रण दिएको छ विवाहको चित्रण एउटा पति छ एउटा पत्नी छ अनि विवाहको नियमले के भन्छ भने जिउँदो हुन्जेलसम्म अर्कासँग जान पाइँदैन होइन त त्यसलाई त व्यभिचार भन्छ आफ्नो श्रीमान हुँदाहुँदै श्रीमान जिउँदो हुँदाहुँदै अर्कोसँग ऊ विवाह गर्छ भने ऊ त व्यभिचारी नै हो तर श्रीमान मर्यो भने है अब ऊ त्यो वैवाहिक बन्धनबाट ऊ चाहिँ स्वतन्त्र हुन्छ अनि त्यसैले हामीले यहाँ दुईवटा बिहा भएन अनि उनीहरूले के भने एकअर्कालाई उनीहरूले विभिन्न कुरा भन्दै 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 उनीहरूले लास्टमा के भने मृत्युले हामीलाई अलग नपारेसम्म उनीहरूले त्यही भन्यो मृत्युले हामीलाई अलग नपारेसम्म अर्थात् मृत्युले चाहिँ त्यो विवाहको बन्धनलाई चाहिँ तोडिदिन्छ जिउँदो हुन्जेलसम्म चाहिँ विवाहको नियमले पक्रन्छ श्रीमान अर्कोसँग जानु हुँदैन श्रीमती अर्कोसँग जानु हुँदैन तर एउटा मर्यो भने अब अर्को चाहिँ होइन अब अझ पनि म विवाहित छु भनेर उसले भन्नु चाहिँ त्यो मूर्खता हुन्छ विवाहित छ कहाँ छ त तिम्रो श्रीमान मेरो श्रीमान गइसक्यो त्यो त विवाहित छैन ऊ विवाह भएको थियो तर अब विवाहित वैवाहिक बन्धनबाट चाहिँ ऊ मुक्त भएको छ अनि उसले चाह्यो भने उसले अर्को विवाह गर्न सक्छ असल विवेकमा विवाह गर्न सक्छ उसलाई कसैले पनि व्यभिचारिणी भन्दैन तर जिउने हुँदा गऱ्यो भने त व्यभिचारी हुन्छ त्यसैले दुई पदमा यसरी लेखेको छ यही कुरालाई हेर्नुहोस् किनकि पति भएको स्त्री जबसम्म पति जिउँदो रहन्छ तबसम्म ऊ व्यवस्थाद्वारा भनेको विवाह भन्ने व्यवस्थाद्वारा विवाहको नियमद्वारा आफ्नो पतिसँग बाँधिएकी हुन्छ तर पति चाहिँ मर्यो भने ऊ पतिको व्यवस्थाबाट ऊ पतिको अधीनमाबाट मुक्त हुन्छ तिनपति यसकारण पति जिउँदो हुँदाहुँदै ऊ अर्को पुरुषकी भई भने ऊ व्यभिचारिणी भन्नेछ त्यसैले छ नि विवाह भनेको हल्का साथ गर्ने कुरा होइन युवा भाइ बहिनीहरू होइन होइन मन परेन भने फेरि अर्को है संसारले त्यसो सोच्छ त्यसरी त्यो हामी सोच्न सक्दैनौँ विवाह भनेको मृत्युले अलग नपारेसम्मलाई हो निर्णय त्यो यदि गलत निर्णय भने गलत निर्णयसँगै बस्नुपर्छ तपाईँ उम्किन पाउँदैन त्यसैले एकदम डरका साथ सल्लाहका साथ बिस्तारै धैर्य साथ खेलबाड गर्नु हुँदैन है त्यस सम्बन्धमा चाहिँ ए साथी त हो नि साथी त्यही हो नि भनेर नि के भाषा तपाईँलाई थाहा छ है कतिलाई थाहा छ है फोनबाट कहाँ कहाँ पुग्यो कुरा दुःख लाग्दो कुरा क्षमा भइसक्यो हामी सबैले क्षमा दियौँ तर शिक्षाको लागि मैले दोहोऱ्याइरहेको होइन शिक्षा त्यसबाट सिकोस् भनेर तिन पद यसकारण पति जिउँदो हुँदाहुँदै ऊ अर्को पुरुषकी भयो भने मलाई त यो मन परेन ऊ व्यभिचारिणी भनिनेछ तर अब हाम्रो विषयमा जाउँ तर उसको पति मर्यो भने ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छ यसकारण ऊ अर्को पुरुषकी भयो भने पनि ऊ व्यभिचारिणी हुँदैन अब हामीलाई एउटा चित्रण दियो त्यति त बुझ्न सजिलो छ अब हामीलाई विश्वासीलाई चाहिँ के सिकाउन खोजेको त्यो कुरा अब यहाँ बताउन थालिएको छ है। त्यो के कुरा भने चार पद, यस कारण हे मेरा भाइहरू, परमेश्वरका निम्ति फल फलाउ भनेर अर्का व्यक्तिका अर्थात् जो मरेकाहरूबाट बौरेर उठ्नु भएको छ उहाँका हुनलाई तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाका निम्ति मरेका भयो। पाँच पद, किनकि जब हामी शरीरमा थियौं भनेको ख्रीष्टमा थिएनौ त्यो बेला हामी शरीरमा थियौं हामी विश्वासी हुनुभन्दा अगाडि, तब व्यवस्थाद्वारा जगाइएका पापहरूका वासनाहरूले एकछिन रोकमै किनभने यो शब्दहरू पनि बुझौँ के भनेको, व्यवस्थाद्वारा जगाइएका पापहरूका वासनाहरू, पापहरूको वासनाहरू भनेको चाहिँ पापी कुइच्छाहरू है। अनि व्यवस्थाद्वारा जगाइन्थ्यो भने के व्यवस्थाले गर्दा हामी पापी गर्नु पाप गर्न थाल्ने होइन त्यो भने होइन, तर के भने पापी स्वभाव त हामी भित्रै छँदैछ, तर व्यवस्थाले जब नाम तोकेर है लोभ नगर्नु भन्छ, व्यवस्थाले तोकेर जब चोरी नगर्नु भन्छ, पापी स्वभावले चाहिँ त्यही गर्नु खोज्छ। अब तपाईँले यसो सोच्नुहोस् है, जो जो नानीहरू हुर्काएकोहरूलाई थाहा छ के छ कहाँ छ मेरो सानो भित्र छ सानो बाबुलाई मैले चाहिँ भने है तिमीले त्यो नछुनु है केही पनि नभएको भए केही पनि छुँदैन होला त्यो नछुनु है भनेको चाहिँ त्यो छौ के अरे जस्तो लाग्छ हजुरलाई हो कि होइन सोच्नुहोस् है, तिमी त्यहाँ नजाऊ है भन्दाखेरि मैले केही पनि नभने भए सायद जाँदैन त्यो पनि होला, तिमी त्यहाँ नजाऊ है भनेपछि अब उसलाई पापी स्वभावले के गर्छ भने त्यो तोड्न मन लाग्छ। यस्तै छ यो वास्तविक हो। अनि त्यो व्यवस्थाले जगाइएका हाम्रो पापका वासनाहरू भनेको छ त्यसले तोक्यो नगर्नु, अनि हाम्रो पापी स्वभावले चाहिँ त्यही गर्न खोज्छ है, एकदम बलियो इच्छा हुन्छ जान है त्यो नगर भनेको गर्न मन लाग्ने। अनि हामी पाप स्वभावमा हुँदा शरीरमा हुँदा त्यस्तो भइरहेको थियो, अनि के भयो मृत्यु, अनि व्यवस्थाद्वारा जगाएको पापहरूका वासनाहरूले मृत्युका निम्ति फल फलाउनलाई हाम्रा अङ्गहरूमा काम गर्थे। यसको मतलब त्यो पापी इच्छाहरू कसरी व्यक्त गर्ने हुन्थ्यो कि हाम्रो पापी स्वभावलाई, अनि त्यो व्यक्त गर्ने चाहिँ कहिले हात चलाउँथ्यो कहिले मुख चलाउँथ्यो, भित्र पाप स्वभाव छ अब उसले त व्यक्त गर्नु पर्यो, कहिले आँखा चलाउँथ्यो कहिले हरेक शरीरले अङ्गहरू चलाउ प्रयोग गर्थ्यो है त्यही भनेको। अनि त्यसलाई चाहिँ कस्तो कस्तो खालको फल फलाउँथ्यो भने एउटा बिखालु फल के बिखालु फल त खानु भएन, अनि त्यो बिखालु फल त्यसले त मृत्यु ल्याउँदो रहेछ, त्यसैले मृत्युका निम्ति फल फलाउनलाई हाम्रा अङ्गहरूमा काम गर्दथ्यो त्यो पापी इच्छाहरूले। पहिला चाहिँ हामी शरीरमा हुँदाखेरि त्यही व्यवस्था अधीनमा थियौँ। छ पद, तर है अब विश्वास गरेपछि, तर अब लेखिएको व्यवस्थाको पुरानो पदमा होइन, अनि किनभने यहाँ बताउँछ हामी त्यसको लागि मरिसकेका छौँ त्यो हेर्नेछौँ अहिले, तर अब लेखिएको व्यवस्थाको पुरानो पदमा होइन तर आत्माको नयाँपनमा सेवा गर्न सकौँ भनेर जसको बन्धनमा हामी थियौँ है व्यवस्था त्यसका निम्ति मरिकन हामी व्यवस्थाबाट मुक्त भएका छौँ। यो बुझ्न प्रभुले हामीलाई सहायता गर्नुभएको छ। क्रिस्चियनको जीवन जिउने नियम व्यवस्था होइन, यहाँ पनि त्यही बताएको छ, पुरानो आज्ञा होइन दश आज्ञा होइन, ख्रिस्ट नै हाम्रो नयाँ व्यवस्था हुन्छ। अनि हाम्रो जीवनमाथि है प्रभु येशूले राज्य गर्नुहुन्छ, व्यवस्थाले होइन। प्रभु येशूले कसरी राज्य गर्नुहुन्छ, उहाँको नयाँ नियम अनुसार, नयाँ वाचा अनुसार। हाम्रो जीवनको नियम मूसाको व्यवस्था होइन, तर नयाँ नियमको शास्त्रहरूमा प्रकट गरिनु भएको एक दुई तिन चार नियम होइन त्यो पनि फेरि है, तर येशू स्वयं नै हो, बुझ्नुभयो। पुरानो नियम एक दुई तिन चार गर्दै गर्दै त्यो नै पुरानो नियम थियो, तर नयाँ नियममा पनि ल हामी खोजौँ कतिवटा नियम छ त्यसरी होइन, पुरानो नियम हेर्दा त येशू नै एउटा व्यक्ति। अब यो भिन्नता चाहिँ बुझ्नुभयो भने तपाईँलाई एकदमै मद्दत हुन्छ। मेरो जीवन जिउने नियम चाहिँ दसवटा बिसवटा तिसवटा सयवटा नियम होइन, तर मेरो निम्ति जिउनु चाहिँ ख्रिस्ट हो, पावलले भने एउटा व्यक्ति हो। उहाँ नै प्रकट गरिनु भएको छ नयाँ नियमको शास्त्रमा है। पुरानो नियममा त छायाहरू छन्, पुरानो व्यवस्था अन्तर्गत रहेर एउटा विश्वासीले यदि परमेश्वरको सेवा गर्न खोज्यो भने, जस्तै कि तपाईँ ख्रिस्टमा बाँच्नुभयो तर तपाईँले जानी नजानी अब पुरानो व्यवस्था अन्तर्गत अब म परमेश्वरको सेवा गर्छु भन्न थाल्नुभयो भने चाहिँ तपाईँ एउटा त्यो स्त्री जस्तो बन्नुहुन्छ, जो स्त्री चाहिँ उसको पतिलाई चाहिँ सेवा गर्न खोजिरहेछ पतिको होइन, तर ऊ चाहिँ डरले ओहो भात पकाउनु पर्यो नत्र भने मेरो श्रीमान बिसाउँछ है, डराउँदै डराउँदै उसले खाना पकाउँछ, अनि त्यसपछि ओहो लुगा धुनु पर्यो मेरो फेरि यत्रो डुङ्गुर देख्यो भने त मेरो श्रीमानले के भन्ला, ऊ डरले सेवा गरिरहेछ, सेवा त गरिरहेछ तर डरले सेवा गरिरहेछ। अनि यदि तपाईँ छ नि एउटा ख्रिस्टसित विवाहित भएको नयाँ नियम त त्यसरी भन्छ हामीले उहाँको बुझ्दै भएर पनि यदि तपाईँ चाहिँ उहाँ तपाईँले त पुरानो नियम अनुसार चाहिँ तपाईँ उहाँको सेवा गर्न खोजिरहनु तपाईँले बुझ्नु भएको छ भने तपाईँ चाहिँ बुझ्नु खाँचो छ तपाईँले जाए त गर्नुहुन्छ तपाईँलाई, तपाईँ चाहिँ डरले घर सफा गर्छ खाना पकाउँछ किन ऊ भयभीत छ बिचरा डरले है। तर नयाँ नियम जब हामीले बुझ्छौँ नयाँ नियमको व्यवस्था अन्तर्गत रहेर अब हामी परमेश्वरको सेवा गर्नु भनेको चाहिँ के जस्तो भने त्यो अर्को स्त्री जस्तो हुन, कस्तो स्त्री भने जसले आफ्नो पतिलाई त्यो सब गर्छ तर खाना पकाउँछ लुगा धुन्छ तर किन गर्छ भने डरले होइन प्रेमले, पतिले मलाई प्रेम गर्नुहुन्छ भनेकोले बुझ्नुहुन्छ, मलाई मेरो श्रीमानले अति प्रेम गरेकोले म कसरी उहाँलाई खुसी नपारौँ भनेर ऊ चाहिँ जे गर्नु पनि तयार छ, उसले सबै त्यही कामहरू गर्छ जुन त्यो डरले गरिरहेको स्त्रीले गरेको नि उसले पनि गरिरहेछ उसले पनि गरिरहेछ तर फरक कारणले गर्दैछ। अनि यो चाहिँ आकाश जमिनको भिन्नता हो प्रिय, उसले चाहिँ आफ्नो पतिको लागि पकाउँछिन् घर सफा गर्छिन् पतिले के गर्ला भन्ने डरले चाहिँ होइन, तर यस कारणले कि उसलाई यो पतिले अति नै प्रेम गर्छन् अनि त्यो पतिले यति असल व्यवहार गर्छन् कि अब उसले चाहिँ साटोमा उसले आफ्नो पतिलाई प्रेम गरिरहेको। अब यो कुरा बुझ्नुहोस्, क्रिश्चियन जीवन एउटा धर्म होइन एउटा सम्बन्ध हो, मैले कम्तीमा हजार चोटि त भने होला त्यो है अझ चोटि भन्नुपर्छ होला यो धर्म यो 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 यो, यो धर्मविधिको लागि होइन, यो चाहिँ एउटा सम्बन्ध हो, यो फेरि कस्तो सम्बन्ध हो भने चाहिँ यो वैधानिक केवल वैधानिक सम्बन्ध होइन, वैधानिक सम्बन्ध भने बुझ्नुहुन्छ कि जस्तो कि मेरो छेमालाई चाहिँ कति वर्ष हो 4 वर्ष हो कि 5 वर्ष हो मा बिहा गरिदिएको अरे मेरो हजुरले मेरो हजुरबा है बिहा गरिदिएको अरे, अब कागजमा भइसक्यो अब के अब नियम पुरा भइसक्यो त्यहाँ होइन होइन वैधानिक रूपमा श्रीमती त भइसक्यो अब होइन, तर अनि त्यो श्रीमान श्रीमती त गनिन्छ है, तर ख्रिस्टसितको हाम्रो सम्बन्ध चाहिँ केवल एउटा वैधानिक कागतीय कागजीय एउटा सम्बन्ध होइन, यो चाहिँ कस्तो सम्बन्ध हो प्रेमको सम्बन्ध हो बुझ्दै हुनुहुन्छ, अनि यो चाहिँ व्यवस्था जस्तो होइन, व्यवस्था चाहिँ गर्ने 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 म यो गर्ने त्यो गर्ने 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 होइन अथवा नगर्ने, मैले खाना पकाइदिनुपर्छ मैले यो गर्नुपर्छ अनेक गर्ने होइन, किनभने यो होइन यो गर्ने सम्बन्धी होइन, यो चाहिँ के हो भने चिन्ने सम्बन्धी हो, एक व्यक्तिलाई चिन्ने जान्ने क्रिश्चियन जीवन त्यही हो वास्तवमा, नातिनुहोस् है ओहो म के गरौँ त्यो हुन्छ त्यसको पनि आफ्नो ठाउँ छ, प्रभुको लागि म के गरौँ भन्ने त्यो आउँछ है त्यो आइहाल्छ किन आउँदैन, जति उहाँलाई चिने उहाँको यत्रो प्रेम देखेर त म कसरी उहाँलाई खुसी पारौँ त्यो हुँदैन त्यो अवश्य हुन्छ, तर तपाईँले आफ्नो कामहरूलाई नहेर्नुहोस् मैले यो गरेँ त्यो गरेँ त्यो गरेको छैन होइन, उहाँलाई चिन्ने अनि त्यसबाट चाहिँ तपाईँ उहाँलाई सेवा गर्न थाल्नुहुन्छ है, अर्कै ढङ्ग हुन्छ अर्कै हुन्छ उहाँलाई चिन्ने यो गर्ने होइन, अनि के भनेको अघि पढाएको थियौँ नि हामी व्यवस्थाको अधीनमा छैन तर अनुग्रहको अधीनमा छ, व्यवस्था भनेको चाहिँ के भने मैले परमेश्वरको निम्ति केही गर्ने भनेको व्यवस्था भनेको इजरायलीहरूले त्यही भनेको थिएन हामी गर्छ है, व्यवस्था भनेको चाहिँ परमेश्वरको निम्ति मैले केही गर्दिने अनि त्यस्तै तरिकाले कुरा गरेर पनि पाउनुहुन्छ मैले परमेश्वरलाई यो दिएँ गरेँ होइन अनि सायद ठिकै तरिकाले पनि गरेको हुन्छ, तर प्रायः जसो चाहिँ व्यवस्थाको सोचाइ छ उनीहरूको हेराइने है, मैले परमेश्वरको लागि यो गरेँ। तर अनुग्रह भनेको के हो? अनुग्रह भने चाहिँ परमेश्वरले मेरो लागि के गरिदिनु भयो, हामी त्यस गरेन, परमेश्वरलाई मेरो लागि गरिदिने यही जीवन नभएर, जस्तो कि त्यो श्रीमान श्रीमती कुरा गरौँ है, त्यो व्यवस्थाले चाहिँ यो गर भन्छ, एकदम नियम कडा न कडा छ, अनि फेरि त्यो व्यवस्थाले भनेको एउटै पनि गलत छैन, फेरि त्यस्तो श्रीमान पऱ्यो है, त्यो श्रीमान चाहिँ एकदम कडा छ, एकदम ठिक छ फेरि है, तर के गर्ने, एउटा औँला पनि उठाउँदैन त्यो व्यवस्थाले सहायता गर्न, त्यस्तो पो छ व्यवस्था भनेको, तपाईँलाई अलिकति पनि सहायता गर्दैन, सक्दैन है। तर अनुग्रह भनेको चाहिँ अब अर्को पति ख्रिस्ट, उहाँले चाहिँ व्यवस्थाले दश आज्ञाले भनेको भन्दा पनि आकाशमा पुर्याउन जति ठुलो कुरा गर्नुहुन्छ, तर उहाँले नै सहायता गर्नुहुन्छ पुरा गर्नलाई, उहाँले नै हामी भित्र उहाँको पवित्र आत्मा रहेर हामीलाई त्यो गर्ने तुल्याउनुहुन्छ, यो त अचम्म छ है। अनि त्यसैले यो क्रिस्चियन जीवन चाहिँ कस्तो भने, स्वतन्त्र भएर उहाँको सेवा गर्ने कुरा, स्वतन्त्रताको सेवा, प्रभुको सेवा, बन्धनको सेवा होइन, व्यवस्था त पुरा बन्धनको सेवा। एकजना ओहो समय गइसक्यो अब अन्त है, पहिला चाहिँ दास प्रथा हुन्थ्यो, पहिले पनि भनेको छ विभिन्न देशमा, अनि एउटा देशमा घटेको घटना मैले सुनेको पढेको एक ठाउँमा, वास्तवमा सम्पूर्णलाई एउटा कथा सुना त्यहीँ पढेको मैले, अनि एउटा कमारो रहेछ, अनि उसलाई चाहिँ दिक्क भइसकेर चाहिँ कमारो जीवन जिउँदा जिउँदा है, मलाई त एउटा सामान जस्तो व्यवहार गर्छ, किनबेच गर्छ, अनि एक दिन नभन्दै उसको मालिकले त उसलाई बजार लगेछ, आज तँलाई आज बेच दिन्छु भनेछ है, अनि उसलाई एकदम रिस उठिरहेछ, एकदम आफूलाई निच भावना भइरहेछ है, अनि त्यहाँ चाहिँ बजारमा खडा गराउँदो रहेछ, ऊ चाहिँ एकदम बलियो, एकदम मसल भएको, एकदम होइन धेरै काम गर्न सक्ने मान्छे थियो, उसको शारीरिक मांसपेशी बनावटहरू, अनि उसलाई त्यहाँ राखेछ, मैले बिक्री गर्न ल्याएको मेरो दासलाई भनेछ, अनि त्यहाँ अरूहरू पनि रहेछ, अनि उसले भनेछ म त मलाई त कसैले पनि नकिन्ने बनाउँछु भनेछ, कसरी भन्नु कसैले पनि नकिन्ने, उसले भन्न थालेछ म त काम गर्दै गर्दिनँ है, यसरी बस्यो म त काम गर्ने होइन भन्नु रहेछ, अनि त्यहाँ त लिलाम हुँदो रहेछ होइन, अनि म यति दिन्छु यसको लागि भन्दो रहेछ, अनि अर्कोलाई होइन म यो भन्दा अर्को दिन्छु, त्यहाँ त हान्था हुँदो रहेछ क्या, अनि उत्तर उसले भन्दा म त काम गर्ने होइन गरे भन्नु रहेछ है, म त काम गर्दिनँ भन्दो रहेछ, उसले त भने एकदम म त काम गर्दै गर्दिनँ के भन्ने होइन, ऊ त एकदम झन्झन जोसका भनिरहेछ, तर अचम्म है त्यहाँ त भाउ त झन्झन बढ्न थालेछ उसको त है, उसलाई त अलिक अचम्म लाग्छ मेरो भाउ त्यत्रो रहेछ होइन, तर अझ भने म त काम गर्दै गर्दिनँ झन् भन्न थाले नि, झन्झन उसको भाउ त बढेको 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 बढे, अनि त्यहाँ एकजना मान्छे रहेछ, ऊ चाहिँ पुरा अठ्ठै देखिन्छ, किनेर छाड्छु भन्ने मान्छे जस्तो देखिन्छ उसको, होइन अरूले जति भने नि उसले त्यहाँ अझ थप्दो रहेछ, थपेपछि उसले अझै थप्दिँदो रहेछ, तर उसले भन्दैछ सिधै हेर्न म त काम गर्ने होइन क्या, तपाईँले किने पनि के मतलब भन्दो रहेछ, अनि उसले चुप्लाएर बस्दो रहेछ, केही पनि भन्दैन रहेछ होइन, त्यो किन्न चाहने मान्छे चाहिँ, अनि आखिरमा चाहिँ उसले अन्तमा यति धेरै मूल्य भनेछ कि कसैले पनि त्यहाँ थप्न सकेनछ, अनि भनेछ बेचियो भनेर घोषणा भएपछि उसले भनेछ फेरि म काम गर्ने होइन गरे भनेछ, अनि उसले चुप्लाएर केही पनि भनेन छ उसलाई लगेछ है, अनि बाटोभरि भन्नु म त काम गर्ने होइन क्या, के भन्छ म काम गर्ने होइन क्या भन्दो रहेछ, उसले म गर्दै गर्दिनँ भन्दो रहेछ, अनि उसलाई लगेछ, अनि ऊ त एकदम धनवान रहेछ यो मान्छे, उसको चाहिँ ठुलो जग्गा जमिन भएको जमिनदार रहेछ, त्यहाँ त झाप थुप्रो मान्छेहरू काम गरेर रहेछ, खेतीपाती टन्न रहेछ, बिस्तारै उसलाई लगेर 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 उसलाई सानो बगैँचा भएको कुनातिर लगेछ होइन उसकै जग्गाभित्र, अनि त्यहाँ त चुटुक्क परेको एउटा सानो घर पनि रहेछ, अनि अब बल्ल बोलेछ तिमीलाई बस्नको लागि ठाउँ यो छ, म काम गर्ने होइन गरे भनेछ, अनि उसले भनेछ होइन तिमीले केही पनि काम गर्नु पर्दैन, तिमीलाई मैले किनेको मेरो काम गराउन होइन, तिमीलाई स्वतन्त्र बनाउनलाई, छक्क परेछ, मेरो लागि यो घर, मेरो लागि यो बगैँचा हो,
तिमीलाई चाहिँ दास बनाउन, किनभने तिमीलाई त दास थियौ, तिमीलाई दासबाट पुरा स्वतन्त्र गराउनलाई चाहिँ मैले किनेको। छक्कै पर्छ यो कमार त, तुरन्त घोडा टेक्छ अनि भन्छ मालिक अब जीवनभर म तपाईँको सेवा गर्छु। देख्नुभयो फरक अनुग्रह भनेको थियो। प्रभु यीशुले हामीलाई चाहिँ स्वतन्त्र बनाउनु भयो ठुलो मूल्यमा। अनि जब यो बुझ्छ एउटा व्यक्तिले मलाई उहाँको बहुमूल्य रगतले किन्नु भयो, तब उसले चाहिँ आफ्नो जीवन दिन चाहनेछ, प्रभुलाई पुरै जीवन दिन चाहनेछ। तपाईँले त्यस्तो चाहनुहुन्न कि? तपाईँले तपाईँलाई किन्नु हुने मालिकलाई त्यतिसम्म चिन्नु भएको छैन? खुसी साथ आनन्द साथ तपाईँ घुँडा टेकेर प्रभु म तपाईँको हो, म आफ्नो होइन, जे भन्नुहुन्छ गर्छु, अब बुझ्ने पनि त्यही भन्यो, जे भन्नुहुन्छ अब म गर्छु, म तपाईँको दास होइन। अनुसार प्रार्थना।